السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن. اس پروگرام کے لیے ہمارے ساتھ پروڈیوسر ہیں گل رخ، جبکہ انجینئر ہیں کرٹس بائنم. آج کے اس پروگرام میں جن موضوعات پہ بات کریں گے، سب سے پہلے تفصیل سے بات ہوگی پاکستان اور بھارت کے درمیان سخت ترین کشیدگی بارڈرز کے اوپر، خاص طور پہ گزشتہ روز کے متنازع بیانات جس میں بھارت کا دعویٰ ہے کہ سرجیکل اسٹرائکس کیے گئے پاکستان کے اندر اور دہشت گردوں کو ٹارگیٹ کیا گیا، اور پاکستان اس دعوے کی تردید کرتا ہے. اور دوسری جانب سوشل میڈیا پہ اور میڈیا کے اوپر ایسی اطلاعات آتی رہیں کہ پاکستان نے جوابی کارروائی میں بھارت کی طرف کچھ فوجیوں کی ہلاکت ہوئی اور ایک فوجی کو گرفتار بھی کر لیا گیا ہے پاکستان کی طرف سے، لیکن اس دعوے کی سرکاری طور پہ ابھی تصدیق نہیں ہو سکی ہے. ان تمام چیزوں کا جائزہ لیں گے. بھارت کو یہ ضرورت کیوں پیش آئی سرجیکل اسٹرائکس کی؟ اگر ہو جاتی ہیں تو اس کشمکش کا یا اس جنگ کا دوسرا سرا بھی کسی کو نظر آتا ہے، اس کی کمپلیکیشنز کیا ہیں اور اس کی امپلیکیشنز کیا ہیں، نہ صرف دونوں ملکوں کے لیے بلکہ پورے خطے کے لیے. اور ان حالات کے اندر امریکہ اور دیگر جو مشترکہ دوست ممالک ہیں اور بڑی طاقتیں ہیں، ان کا کردار کیا بنتا ہے؟ پروگرام کا ہمارا دوسرا حصہ، اس میں بات ہوگی پاکستان کی سیاست کی. اس کے باوجود کہ ایک طرف بارڈرز کے اوپر صورتحال کشیدہ ہے اور حکومت کے اوپر یقیناً دباؤ ہوگا اس صورتحال سے نمٹنے کے لیے، ملک کے اندر پاناما لیکس کے پس منظر میں ملک کے اندر شفافیت اور بدعنوانی کو موضوع بناتے ہوئے عمران خان تحریک انصاف کے سربراہ ایک احتجاجی ریلی یا احتجاجی سٹن اس وقت دھرنا دیے ہوئے ہیں پرائم منسٹر میاں نواز شریف ان کی رہائش گاہ کے باہر. یہ سیاسی دباؤ ان کو اندرونی طور پہ یا ان کے اعصاب کو کس حد تک متاثر کر سکتا ہے، اور جو مقصد ہے اس میں وہ کہاں تک کامیاب ہو سکتے ہیں؟ پروگرام کا ہمارا آخری حصہ، بات ہم کریں گے شام کے اندر جاری خانہ جنگی کے ریفرنس میں. صدر باراک اوباما یہ کہہ رہے ہیں کہ وہاں پہ شام کے اندر شامی حکومت اور روس ان کے بقول انتہائی صفاکانہ حملے کر رہی ہیں، اور اس کی وہ مذمت کر رہے ہیں علیپو حلب کے اندر حالیہ حملوں کی، تو اس کا ہم جائزہ لیں گے. تو چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب. آج کے اس دن میں کئی ڈیولپمنٹس آپ نے سنی ہوں گی جس کا تعلق گزشتہ روز بھارت کے اس دعوے سے جس میں کہا گیا کہ پاکستان کے بارڈر لائن کے نزدیک، لائن آف کنٹرول کے نزدیک یا اس پار پاکستان کی حدود میں ایک سرجیکل اسٹرائک کیا گیا ہے. یعنی ایک، آپ اس کو سرجیکل اسٹرائک کا ترجمہ یہ بھی کہہ سکتے ہیں کہ ایک حملہ، جراحی حملہ، یا خاص طور پہ ایک ایسا حملہ جو بڑے نپے تلے اور خاص طور پہ ٹارگیٹس کو بنا کے کیا گیا ہو، اہداف پہلے متعین کیا گئے ہوں اور وہ کیا گیا ہے اور اس میں دہشت گردوں کو ٹارگیٹ کیا گیا ہے. بھارت کا موقف یہ ہے کہ خاص طور پہ اڑی سیکٹر کے اندر جو گزشتہ دنوں میں اٹیک ہوا جس میں کیجولٹیز ہوئیں پاکستان کی فوج کی، وہ یہ سمجھتے ہیں کہ یہ حملہ پاکستان کی سرزمین سے پلان کیا گیا اور اس کے پریپریٹرز اس سائڈ پہ موجود تھے اور ان کو ہدف بنانا مقصود تھا. پولیٹیکل پریشرز بھی حکومت کے اوپر رہی ہیں. کچھ لوگوں کے خیال میں یہ لوکل جو بھارت کی پولیٹیکل آڈینس ہے اس کی ڈائجیسٹن کے لیے یہ ایک ایکٹیویٹی ہے. بعض کے خیال میں اس میں بہت سنجیدگی ہے، اور امریکہ جیسا ملک یہاں پہ بیٹھا ہوا ہے اس حملے پہ بظاہر تشویش کا اظہار کر رہا ہے، سخت تشویش کا اظہار، کہ دونوں جوہری ملک ہیں اور دونوں کو کسی بھی طرح کی جارحیت سے اپنے آپ کو دور رکھنا چاہیے ہے اور اس سے گریز روا رکھنا چاہیے، یہ افورڈ نہیں ہو سکتا ہے. ساتھ ساتھ بھارت نے، بہرحال امریکہ نے یہ بھی باور کرایا ہے کیٹیگوریکلی کہ اڑی سیکٹر کا جو حملہ ہے وہ دہشت گردی کے زمرے میں آتا ہے. بھارت کے پاس کیا ایسے ڈوزیئرز ہیں جس سے یہ ثابت ہوتا ہو کہ وہ پاکستان کی جانب سے یا پاکستان کے اندر موجود نان سٹیٹ ایکٹرز جو ہیں ان کی طرف سے کیا گیا؟ اگر نان سٹیٹ ایکٹرز ہیں تو بھی اس صورت میں سٹیٹ کتنی ریسپانسبل ہوتی ہے؟ اس ساری کشیدگی کو ڈی ایس کے لیٹ کیسے کرنا ہے؟ بے شمار سوالات ہیں جو ہم اپنے پینلسٹ کے سامنے رکھیں گے. ہمارے ساتھ ہمارے پینلسٹ ہمیں جوائن کرتے رہیں گے، اپنا نقطۂ نظر دینے کے بعد آتے ہمیں مزید بھی جوائن کریں گے. سیدہ عبدہ حسین صاحب ہمارے ساتھ ہیں، سینئر پالیٹیشین پاکستان کی، فارمر فیڈرل منسٹر اور فارمر امبیسڈر امریکہ کے لیے، امریکہ کے اندر پاکستان کے لیے خدمات انجام دے چکی ہیں. میجر جنرل دیپانکر بینرجی ہمارے ساتھ ہیں، ڈائریکٹر انسٹیٹیوٹ آف پیس اینڈ کانفلکٹ اسٹڈیز نئی دلی سے انہوں نے ہمیں جوائن کیا ہے. کچھ دیر بعد ہمارے ساتھ ہوں گی آرتی ٹھیکو سنگھ، اسسٹنٹ ایڈیٹر ہیں ٹائمز آف انڈیا میں، اور فرح عظیم ایگزیکٹو ایڈیٹر ہیں گلوبل افیئرز میں، یہ پاکستان سے ہمارے ساتھ ہوں گی، اور آرتی ٹھیکو بھارت سے. کامران بخاری واشنگٹن سے ہمارے ساتھ ہوں گے، فیلو ہیں ود سینٹر فار گلوبل پالیسی اینڈ فیلو ود پروگرام آف ایکسٹریمسٹ ایٹ جارج ٹاؤن یونیورسٹی. سو یہ ہمارے اس پہلے سیگمنٹ کا پینل ہے، ایکسٹینڈیڈ سیگمنٹ ہوگا ہمارا. سیدہ عبدہ حسین صاحب آپ کی طرف آتا ہوں، اور بلکہ ذرا دفاعی نوعیت کا سوال ہے تو جنرل دیپانکر بینرجی صاحب کے پاس. جنرل صاحب یہ بتائیے گا، پہلے تو دونوں طرف سے بڑا کنٹراڈکٹنگ، بڑے متضاد دعوے ہیں. بھارت کہتا ہے کہ سرجیکل اسٹرائک ہوا ہے، پاکستان اس کی تردید کر رہا ہے. اس کو سب سے پہلے یہ واضح کیسے ہوگا، کلیئر کیسے ہوگا کہ کس نوعیت کا حملہ ہوا ہے، کہاں ہوا ہے، کیسے اس کو ثابت کیا جا سکے گا یا اس کو واضح کیا جا سکے گا؟ جی جنرل بینرجی، جی
بات साबित ऐसे होगा कि जहां पाकिस्तान में अटैक हुआ है वहां से खबर मिलेगा कि क्या क्या कहां का अटैक हुआ है, कितने आदमी जख्म हुए, कितने आदमी खलास हुए हैं। सर्जिकल स्ट्राइक ऐसे कहे जाते हैं जो कि स्पेसिफिक टारगेट के लिए, लिमिटेड ऑब्जेक्टिव के लिए, ज्यादा इलाके में नहीं, और खास करके दस्तगर्दियों यानी टेररिस्ट या कोई स्पेसिफिक ऑब्जेक्टिव के लिए हो। कोई सिविलियन कैजुअलिटीज नहीं होना चाहिए, आइंदा आस पास में कोई नहीं होना चाहिए, कम समय के लिए और कम इफेक्ट के लिए, पर इफेक्ट जो होगा वो तो खास करके होगा। ये टारगेट अटैक है, ये पाकिस्तान के बरकरार नहीं है।
सो इसकी कोई वीडियो एविडेंस भारत के पास भी पोटेंशियली होने चाहिए थे,
यानी टेरिस के ऊपर है।
ठीक है, तो इसकी कुछ वीडियो एविडेंसेस भारत प्रोड्यूस कर सकता है पोटेंशियली?
जरूर करेंगे मेरे ख्याल। रात को, रात के वक्त हुआ है, जाने कितने फोटोग्राफ वगैरह लिए होंगे, जरूर ये पेश किया जाएगा।
अच्छा जनरल साहब, ये बताइएगा क्विकली, हम उसमें जा रहे हैं कि क्या बुनियादी मकासद या ऑब्जेक्टिव्स भारत के क्या हो सकते हैं इस नियत के हमलों से, और फिर ये कि जब ये हमले शुरू हो जाएं, ये शुरू तो हो सकते हैं, इसका दूसरा किनारा, दूसरा रुख भी किसी को नजर आता है कि इस नियत की जंग खत्म कैसे होगी?
दुरुस्त बात है। पहले की इंडिया के, भारत के डीजीएमओ साहब ने बताए थे कि खबर आया था कि इस इलाके में से एक टेररिस्ट को तैयार हो रहे थे, इकट्ठे हो रहे थे और भारत के बीच में अंदर आने का खबर मिल चुका था। इसके बाद ये अटैक पक्का प्लान किया गया था और इसीलिए इसको बिल्कुल सर्जिकल स्ट्राइक सिर्फ इनके ऊपर किया गया है। और उनके मुताबिक ये सिर्फ 2-3 किलोमीटर सिर्फ लाइन ऑफ कंट्रोल के उस पार है, काफी नीचे दूर में ये नहीं है, यानी बॉर्डर में। जब ये अटैकर्स टेररिस्ट तैयारी कर रहे थे भारत के वर्खलाब आने के लिए और भारत में टेररिस्ट की कार्रवाई करने के लिए, उस वक्त इनको टारगेट किया गया।
ये भारत का पॉइंट ऑफ व्यू है। सैयदा आफदा हुसैन साहब के पास जाते हैं, सीनियर पॉलिटिशियन और डिप्लोमेट। बीबी साहब, आप बताइएगा आपका एनालिसिस क्या है पाकिस्तान की जानिब से? आज पाकिस्तान के आर्मी चीफ का जो स्टेटमेंट था कि इंतहाई अलर्ट हैं पाकिस्तान की फौजें, वो पोजिशन रहे हैं, पाकिस्तान के प्राइम मिनिस्टर ने भी इजलास किया और अपने मशावरती इजलास हुआ जिसके अंदर ये कहा गया कि ये बड़ा कहना चाहिए कि इसके बड़े बड़े कॉन्सिक्वेंसेज हैं और भारत इस तरह के अपने अजायम से गुरेज करें। मैं जानना चाहूँगा कि पाकिस्तान में इसके बाद एक वॉर हिस्टेरिया तो हमें दोनों तरफ अगरचे नजर आता है, पाकिस्तान ने अब तक आपके ख्याल में कैसे जो रिस्पॉन्ड किया है, उसका एनालिसिस क्या बनता है?
देखिए जी, बात ये है कि हमारा नुकता नजर कैसा है कि श्रीनगर वादी में, क्योंकि जो हुजूर पसंद है उनकी एक्टिविटी इस वक्त बड़ी तेज तर जा रही है, तो हिंदुस्तान की हुकूमत दुनिया की और अपने लोगों की नजरें वहां से हटाने के लिए उन्होंने पाकिस्तान के ऊपर जारहाना कार्रवाई शुरू कर दी है। लेकिन क्योंकि हमारी दोनों रियासतें न्यूक्लियराइज हैं, हमारा एक बैलेंस ऑफ टेरर है, जंग हो नहीं सकता, तो इसलिए हम समझते हैं कि बैन अवी सतह पे तवज्जो डलवाएंगे हिंदुस्तान के जारहाना रवैये के बारे, और हिंदुस्तान को आहिस्ता आहिस्ता ठंडा होना होगा। तो ये वक्त की बात है, मैं समझती हूँ कि और 10-15 दिनों में।
आपको वैसे यकीन है, आपका एनालिसिस भी, आपको यकीन है कि ये सूरत हाल, ये सिचुएशन काम डाउन होगी दोनों तरफ से और इससे आगे हालात ज्यादा तल्ख या कशीदा नहीं होंगे, यहाँ से दर्जा हरारत नीचे आएगा?
नहीं, मेरा अंदाजा है कि आइंदा 10-15 दिनों के अंदर अंदर हालात जो है वो मामूल पे आ जाए।
सही,
पाकिस्तान की दोस्ती का तो कोई इम्कान नहीं दिखता, लेकिन मौजूदा तरक्की जो है ये कम हो जाएगी।
सही। अच्छा एक 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 चीज और, बड़ा हिस्टोरिकल उसका पस मंजर है भारत की तरफ से, तो अगर मिलिट्री की मूवमेंट होती है तो एज्यूम यही किया जाता है कि सारे पॉलिटिकल फोर्सेस ऑन बोर्ड हैं, लेकिन अगर पाकिस्तान रिटेलिएट करता है, पाकिस्तान की मिलिट्री रिटेलिएट करती है, तो इस बारे में किस वसूख से ये कहा जा सकता है कि पाकिस्तान की पॉलिटिकल एंड मिलिट्री जो लीडरशिप है वो एक पेज के ऊपर है?
जी, पाकिस्तान की मिलिट्री और पॉलिटिकल लीडरशिप बिल्कुल एक पेज पे है, लेकिन पाकिस्तान सब्र और तहमल से काम लेगा और फिर फॉर कोई रिटेलिएशन नहीं करेगा। हम अपनी डिप्लोमेटिक एफर्ट को तेज कर देंगे कि डिप्लोमेटिकली दुनिया की नजरें हम हिंदुस्तान के जारहाना रवैये की जानब मंजूर करवाएं और दुनिया के क्यादतें हिंदुस्तान की क्यादत पे कुछ दबाव डालें कि वो अमन की रवश पर गामजन हो।
सही, आपके ख्याल में डिप्लोमेटिक सोल्यूशन इसका होगा और अग्रेशन या रिटेलिएशन वो बेहतर जवाब नहीं होगा?
जी हाँ, मेरी राय तो यही है। हम हिंदुस्तान के ट्रैप में आने को तैयार नहीं है। हम हिंदुस्तान को मौका नहीं देना चाहते कि वो हमारे बारे में ये कह सके कि हमने कोई अग्रेसिव एक्टिविटी।
सही, आपका डिप्लोमेसी आपका शोभा रहा है, मैं इसमें बारे में ये जानना चाहूंगा। अभी रिसेंट 2-3 एपिसोड्स हैं, खासतौर पे सार्क कॉन्फ्रेंस आपके सामने है, इससे पहले कई इश्यूज के ऊपर पाकिस्तान दुनिया को इकट्ठा करता रहा है कि भारत के खिलाफ डोजियर्स हैं, लेकिन बजाय सिफारती महाज भी पाकिस्तान को इतनी कामयाबी मिली नहीं है या मिलती नहीं है पिछले एक अशरे को अगर देखा जाए। तो अब ऐसी क्या बात होगी जो आपके ख्याल में पाकिस्तान डिप्लोमेटिकली दुनिया को इंगेज कर सकेगा? क्योंकि अगर भारत सर्जिकल स्ट्राइक्स करता है तो बहुत सारे एनालिस्ट अब भी ये समझते हैं कि शायद भारत जस्टिफाई कर ले और अभी वो सिफारती तौर पे बाकी दुनिया को अपने साथ लेके खड़ा हो। जी
नहीं, देखिए डिप्लोमेटिकली हम अपनी कोशिशें जारी करेंगे। जैसे मैंने कहा कि हम भारत के ट्रैप में नहीं आना चाहते कि हम भी कोई जारियत का जवाब जारियत से दें। हम तो एक अमन की तलाश में है, अमन के ख्वाहिशमंद है और हम दुनिया को यही बावर करवाना चाहते हैं कि हमारी ख्वाहिश अमन है, जबकि हिंदुस्तान जो है उसका अमल जो है वो जारहाना है।
आप ये बात हमारे साथ रहिएगा, मैं सिर्फ इंट्रोडक्शन कराता चलूँ। हमारे साथ आरती टीकू सिंह, उन्होंने भी हमें ज्वाइन किया है, सीनियर असिस्टेंट एडिटर टाइम्स ऑफ इंडिया और फॉर्मर रिसर्च असिस्टेंट है कोलंबिया यूनिवर्सिटी के साथ। जनरल दीपांकर बैनर्जी हमारे साथ मौजूद हैं भारत से, डायरेक्टर इंस्टीट्यूट ऑफ पीस एंड कॉन्फ्लिक्ट स्टडीज, और सैयदा आबदा हुसैन साहबा सीनियर पोलिटिकल लीडर, फॉर्मर फेडरल मिनिस्टर और फॉर्मर एम्बेसडर पाकिस्तान की अमरीका के लिए। जनरल दीपांकर बैनर्जी साहब, ये बताइएगा, मैंने बीबी आबदा से भी ये पूछा है कि अगर जंग या खुदा न खास्ता इस नौयत की झड़पें शुरू हो जाती हैं तो ज़ाहिर है उसका दूसरा सिरा दोनों तरफ, ये बज़ाहिर ये ऐसे आसार भी हैं कि ये फीलिंग मौजूद है कि उसको कंट्रोल करना मुश्किल होगा, वो बहुत होपफुल हैं कि आइंदा एक दो हफ्तों में सूरतहाल काफ़ी डीएस्केलेट होगी। आपका एनालिसिस क्या है, आप सिचुएशन को नीचे जाता देखते हैं या इस दर्जा हरारत को, इस टेम्परेचर को बढ़ता हुआ देख रहे हैं? जी जनरल दीपांकर बैनर्जी।
हाँ जी, मैं बिल्कुल बेगम साहिबा के साथ मैं बिल्कुल सहमत हूँ, ये स्केलेट होने का कोई कारण नहीं है। इंडिया का जो स्ट्राइक था, मैंने पहले भी बताया कि स्पेसिफिक टारगेट था, सर्जिकल स्ट्राइक था टेररिस्ट के बरखिलाफ और इलाका जहाँ टेररिस्ट इकट्ठे हो रहे थे भारत में अटैक करने के लिए। तो इसके बाद और कोई अटैक करने का जरूरत नहीं है, भारत और इसको एस्केलेट नहीं करेंगे।
सही, लेकिन एक खतरा तो यह कि अगर भारत ने एक सर्जिकल स्ट्राइक कर लिया तो शायद वो इसको अपना मामूल भी बना सकता है, क्योंकि सर्जिकल स्ट्राइक्स का आइडिया बहुत पुराना है जो बावजूद इम्प्लीमेंट नहीं हो सका है। मैं ये भी पूछना चाहूंगा कि आपको लगता है कि इस मामले के ऊपर अभी जो क्लोज कहना चाहिए कि कोऑर्डिनेशन है, स्ट्रेटेजिक कोऑपरेशन बढ़ रहा है अमरीका का, भारत का, अमरीका का, रशिया का, हम देखते हैं, सो भारत को कम से कम ये कहना चाहिए कि कोई सिफारती या दिफाई सतह पे उसके इस एक्शन को हिमायत मिल सकती है अगर वो इसको दुनिया के सामने पोर्ट्रेट करे तो?
देखिए, पूरे विश्व में कोई नहीं चाहता है कि टेररिस्ट बढ़े, टेररिस्ट अटैक हो और इनोसेंट लोग आदमियों को मारा जाए या इसकी कार्रवाई से दोनों दो देशों के बीच में ज्यादा लड़ाई हो, ऐसा कोई नहीं चाहता है। अमेरिका नहीं चाहता है, रशिया नहीं चाहता है, चीन भी नहीं चाहता है। तो इसके लिए किसी को ये टेररिस्ट के बीच को सपोर्ट करने के लिए कोई तैयार नहीं है आज। तो हम भी दोनों एक साथ, पाकिस्तान, इंडिया, भारत मिलके एक साथ हम टेररिस्ट के ऊपर कार्रवाई करें, जैसे मोदी साहब ने बताया, गुजरात में हाल ही बताए हैं, उनके जो गुजरात नहीं केरला में अभी हाल ही बताए हैं कि दोनों देश हम एक साथ लड़ाई करें, लड़ाई करें गरीबी के खिलाफ लड़ाई करें और भूखमारी के खिलाफ लड़ाई करें, और ये लोग ये लड़ाई चलते रहे हजार साल के लिए चलते रहे। पर ये टेररिस्ट के साथ एक साइड से टेररिस्ट भेजना, दूसरे साइड से टेररिस्ट भेजना ऐसे और इसी मुताबिक लड़ाई करना नहीं है, इससे शांति नहीं होता है। और जैसे बेगम साहब ने बताया है, ये अगर पाकिस्तान की तरफ से अटैक होगा तो ये भारत की तरफ से दोबारा होगा, तो एस्केलेशन चलता रहेगा, उसको बंद करना हर वक्त आसानी नहीं होता है।
सही, हाँ, बाज़गत फिर पूरी कोशिश भी अगर की जाए तो उसको वाकई कंट्रोल करना बहुत मुश्किल हो जाता है, पब्लिक इंगेज हो जाती है और एक वॉर हिस्टेरिया हम ऑलरेडी सोशल मीडिया के ऊपर और जो कन्वेंशनल मीडिया है उसके अंदर डिबेट्स में देख रहे हैं, इसे अवॉइड करना होगा। सामिन, ये प्रोग्राम आप वॉइस ऑफ अमेरिका वाशिंगटन से बराह रास्त सुन रहे हैं, पाकिस्तान भारत हालिया कशीदगी, ये हमारा मौजू है। सैयद आबदा हुसैन हमारे साथ हैं, मेजर जनरल दीपांकर बैनर्जी भारत से हमारे साथ हैं, और हमारे साथ हैं आरती टीकू सिंह, सीनियर असिस्टेंट एडिटर डेली टाइम्स, उन्होंने हमें ज्वाइन किया है, और अभी पाकिस्तान से हमें ज्वाइन किया है फराज अजीम शाह ने, एग्जीक्यूटिव एडिटर ग्लोबल अफेयर्स, फार्मर पार्लियामेंटेरियन है बलोचिस्तान के लिए। तमाम मेहमानों का एक बार फिर हम शुक्रिया अदा करते हैं। आरती, आप हमें बताइएगा आपका एनालिसिस क्या है, हमने ये सवाल आपने पहले पैनलिस्ट से भी पूछा है कि आखिर वो क्या रीजंस हैं, वो क्या वजूहत हैं, भारत को क्यों ये जरूरत महसूस हुई है सर्जिकल स्ट्राइक्स की, भारत ने अपने बाकी जो उसके स्ट्रेटेजिक पार्टनर्स हैं उनको भी क्या आपको लगता है कि एतमाद में लिया होगा, और जो पॉसिबल रिटेलिएशन पाकिस्तान जिसको इंडिकेट करता रहा है, क्या उसका खतरा या उसके कॉन्सिक्वेंसेस पे भी आपको लगता है कि रिव्यू किया गया है इस हमले से पहले भारत के अंदर उसको?
आपने बहुत सारे सवाल एक ही बार में पूछ ली, लेकिन मैं शुरू करती हूँ इससे कि भारत को क्या जरूरत पड़ी ये सर्जिकल स्ट्राइक करने की। देखिए, हिंदुस्तान ने पिछले 26 साल से पाकिस्तान से जो क्रॉस बॉर्डर टेररिज्म हुआ है वो सहा है। कश्मीर में 1990 में शुरू हुआ और कश्मीर से निकल के ये पूरे हिंदुस्तान में बहुत सारे टेरर अटैक्स हुए हैं पिछले 26 साल में। तो हिंदुस्तान ने बहुत बार कोशिश की इस सबको पीस सुलझाने की, डायलॉग से सुलझाने की, बहुत सारे गवर्नमेंट्स, वो आपको याद होगा कि वाजपेयी गवर्नमेंट ने बहुत कोशिश की कि मुशर्रफ के साथ एक पीस एग्रीमेंट की करने की और कश्मीर को सुलझाने की, पर वो नहीं हुआ। उसके बाद मुशर्रफ ने एक्चुअली करगिल वॉर किया हिंदुस्तान के खिलाफ। तो वो सब होने के बाद अब एक इंडिया में जो है एक बहुत गुस्सा पैदा हो चुका था, क्योंकि बहुत कई सालों से जो है इंडिया ने रिटेलिएट नहीं किया, जब भी हमले हुए इंडिया ने कोई जवाब नहीं दिया, जैसे कि 26/11 हुआ, तो काफी सारा प्रेशर पड़ा हिंदुस्तान पे, एक मैक्सिमम रिस्ट्रेंट की बात हुई और इंडिया ने कोई जवाब नहीं दिया, मिलिटरली कोई जवाब नहीं दिया, डिप्लोमेटिकली कोई जवाब नहीं दिया। हालांकि कई दौर ऐसे आए कि जब हिंदुस्तान ने बात करना छोड़ दिया या ये बोल दिया, मनमोहन सिंह की गवर्नमेंट ने भी बोला,
ठीक है आपने आपने अपना पस मंजर उसका दिया, लेकिन आपको लगता नहीं ये बहुत काउंटर प्रोडक्टिव हो सकते हैं?
कैंप्स जो है डिसमेंटल नहीं करता पाकिस्तान को, खुद इतना टेरर की वजह से प्रॉब्लम हुआ, पर उसके बाद भी पंजाब में जो उन्होंने या पीओके में जो उन्होंने टेरर कैंप्स लगा के रखे हैं उन पे कोई भी इफेक्ट नहीं हुआ, ना ही वो बंद हुए। पाकिस्तानी जो भी लड़ाई टेररिज्म के खिलाफ करनी थी वो बाकी जगह लड़ रहे हैं।
आपने रीजन दे दी, जरा मैं पाकिस्तान से वर्जन ले लूं।
ना कि टेरर कैंप्स जो कश्मीर के लिए खास उन्होंने रखे हैं, लश्कर ए तैयबा के, जैश ए मोहम्मद के, हिजबुल मुजाहिदीन के, उन पे कोई भी एक्शन नहीं लिया।
ठीक है, मैं जरा पाकिस्तान से पॉइंट ऑफ व्यू ले लेता हूँ। फराह अजीम हमारे साथ हैं।
किलिंग के बाद जो हुआ कश्मीर में, इतना स्टोन पेल्टिंग, मॉब राइटिंग, वायलेंस हुआ, वो इंडिया एक्सपेक्ट नहीं कर रहा था, उसके पीछे भी पाकिस्तान का एक रोल था, और पठानकोट के बाद भी इंडिया ने कोशिश की।
मैं जरा इसको इस पे रिस्पॉन्स ले लूं पाकिस्तान से रिस्पॉन्स ले लूं। फराह अजीम शाह हमारे साथ हैं, एग्जीक्यूटिव एडिटर ग्लोबल अफेयर्स और इसके अलावा फार्मर पार्लियामेंटेरियन है। फराह, आप हमें बताइएगा, आरती बात कर रही थी कि बेशुमार रीजंस हैं, वो पूरी एक हिस्ट्री उन्होंने बयान की है कि खासतौर पर 26 बरसों से वो ये कहती है कि क्रॉस बॉर्डर टेररिज्म हो रहा है, कई कैंप्स हैं जो पाकिस्तान से ऑपरेट कर रही हैं, ہیں, یہ الیگیشن, یہ الزام کس حد تک درست ہے؟ پاکستان کی اسٹیٹ کا اس کے بارے میں موقف کیا رہا ہے؟ آپ ذرا اس کو الیبوریٹ کریں.
دیکھیں, اب بات ہم کریں گے یہاں پر, یہ جو ابھی کچھ دن پہلے کراس بارڈر فائرنگ ہوئی ہے, انڈیا نے اڑی اٹیک ہوا, انڈیا نے بغیر انویسٹیگیشن کے یہ الزامات لگانا شروع کر دیے کہ یہ جی پاکستان کا ہاتھ ہے, ٹھیک ہے جی. اور پھر انہوں نے ایک فلوٹ کر دیا جی, ایک پیغام دے دیا انٹرنیٹ پہ بھی, انہوں نے بہت ساری چیزیں اس قسم کی نیگیٹو شروع کر دی. پھر انہوں نے یہ جو ابھی فیو ڈیز اگو اٹیک ہوا ہے, کراس بارڈر فائرنگ ہوئی ہے, جس کو انہوں نے سرجیکل اسٹرائک کا نام دیا ہے. سرجیکل اسٹرائک جو ہوتی ہے وہ اٹس اے ایکٹ آف وار, اور اگر سرجیکل اسٹرائک ہوگی تو پھر انڈیا کو منہ کی کھانی پڑے گی. دیکھیں, ہم نے ہمیشہ پاکستان میں دوستی کا ہاتھ بڑھایا ہے ان کی طرف, ہم نے ہمیشہ یہ کوشش کی ہے کہ یہ ٹیبل ٹاک کریں اور نیگوسیشن سے ہی ہم مسئلوں کا حل نکالیں, بٹ انڈیا ہمیشہ بھاگ جاتا ہے. آپ ہسٹری اٹھا کے دیکھ لیں, آپ میں کتنی مثالیں آپ کو دوں, آپ پرانی جتنی بھی مثالیں دیکھ لیں, ہمیشہ قصوروار انڈیا ہی رہا ہے. اب یہ جو اسٹرائک ہوا تھا, انہوں نے کہا کہ جی ہم نے اسٹرائک کر دیا, ایک انہوں نے فلوٹ کر دیا میسج انٹرنیٹ پہ کہ جی ہم نے اسٹرائک کر دیا, سرجیکل اسٹرائک, اور 8 لوگ ان کے مار دیے. حالانکہ 8 لوگ تو پاکستان میں ان کے مار دیے, اور آج جا کے انہوں نے ان کی لاشیں اٹھائی ہیں, 2 دن سے ان کی لاشیں بھی انہوں نے نہیں اٹھائی. اور یہ اس طریقے کی ٹینشن, ہم تو پھر بھی ہمیشہ دوستی کا ہاتھ آگے بڑھاتے ہیں.
یہ پاکستان بھارت کے ساتھ ساتھ ذرا کہ انڈیپینڈنٹ انالیسز لیتے ہیں, خاص طور پہ نان سٹیٹ ایکٹرز کے اوپر, نان سٹیٹ ایکٹرز کے جو
دیکھیں, انڈیا کشمیر کا جو ایشو ہے اس سے یہ دھیان ہٹانا چاہتا ہے لوگوں کا, جس کی یہ کچھ بھی کر لے, یہ جو بھی برائے مہربانی ایکٹیویٹیز کر رہا ہے دھیان ہٹانے کے لیے, کشمیر سے کبھی دھیان نہیں ہٹے گا, کشمیری اپنا حق لے کے.
یہ ایک پوائنٹ آف ویو ہے پاکستان کے اندر کہ شاید یہ دھیان ہٹانے کی کوششیں. کامران بخاری صاحب ہمارے ساتھ موجود ہیں, جارج واشنگٹن یونیورسٹی کے ساتھ وابستگی, پروگرام آن ایکسٹریمزم, اور اس کے ساتھ ساتھ سینئر فیلو ود سینٹر فار گلوبل پالیسی. کامران بخاری صاحب بہت شکریہ, اور کہتے ہیں کہ جس چیز کے بارے میں بہت اینٹیسپیٹ کیا جا رہا تھا, بڑی باتیں تھیں کہ بھارت سرجیکل اسٹرائک کر سکتا ہے, بھارت کے دعوے کے مطابق اس نے وہ سرجیکل حملہ کر دیا, پاکستان اس کی تردید کرتا ہے. ایک تو ہمیں دفاعی اعتبار سے بتائیے گا کہ اس کی ان متضاد دعووں کی تصدیق کا طریقہ کار کیا ہوگا, ایک بات, اور دوسری بات یہ کہ جیسے ابھی ہمارے ساتھ آرتی ٹیکو سنگھ ہیں, سینئر اسسٹنٹ ایڈیٹر ڈیلی ٹائمز آف انڈیا کے, اور وہ یہ کہہ رہی ہیں کہ چونکہ وہاں پہ نان اسٹیٹ ایکٹرز ہیں, مختلف گروپس ہیں ٹیررسٹ کے, وہ پلان کرتے رہتے ہیں, اور اس کے باوجود کہ پہلے ان کو ڈیل کرنے کی کوششیں ہوتی رہی ہیں لیکن پاکستان نے ڈسمینٹل نہیں کیا, امریکہ بھی اسی نوعیت کے شکوے کرتا ہے پاکستان کے ساتھ, پاکستان کا بیانیہ کیوں دنیا نہیں سمجھ پا رہی, ایکچوئل سچویشن آن گراؤنڈ ہے کیا آپ کے خیال میں؟
تھینک یو اسد, سب سے پہلے تو آپ کے پہلے سوال کا میں جواب دوں گا کہ دیکھیں ہمارے پاس مجموعی طور پہ کوئی خاص فیکٹس نہیں ہے کہ ایکچولی ہوا کیا ہے. کوئی کارروائی ضرور ہوئی ہے انڈیا کی جانب سے جو کہ پہلے نہیں انڈیا نے کی, جس کی وجہ سے پاکستان ریسپونڈ کر رہا ہے جس طریقے سے کر رہا ہے. تو یہ کہنا کہ جی کچھ بھی نہیں ہوا اور بس یہ کراس بارڈر فائرنگ ہوئی ہے انڈیا کی جانب سے بزنس ایز یوزول, میں نہیں سمجھتا کہ وہ بات صحیح ہے.
صحیح.
لیکن جہاں تک جو ہے ایک طرف جو ہے وہ پاکستان کا جو ہے یوں سمجھیے کہ مسترد کرنا, میں سمجھتا ہوں وہ صحیح نہیں ہے. دوسری جانب بھارت کے اندر ہم یہ دیکھ رہے ہیں کہ میڈیا کے تھرو, اور میں یہ انڈرسٹینڈیبل ہے کیونکہ گورنمنٹ کا ایک امپیریٹو ہے, گورنمنٹ پہ بہت زیادہ پریشر تھا, بالخصوص مودی صاحب کی گورنمنٹ کا, کہ جو جن کے بارے میں مطلب یہ کوئی ڈکی چکی بات نہیں ہے کہ ان کو جو ہاکش ایلیمنٹس ہیں انڈیا کے وہ ان سے یہی توقع رکھ رہے ہیں اور وہ ان کا کور سپورٹ بیس ہے. سو ہی ہیڈ ٹو ریسپونڈ.
لیکن یہ بھی تو سکتا ہے کہ مودی صاحب یا ان کی حکومت جس طرح کے ریٹرکس ان کے رہے ہیں اگینسٹ پاکستان, سو اپنی ایک طرح سے پولیٹیکل جو کہنا چاہیے کہ ان کا بہت کچھ دعوے پہ لگا ہے, اس کو بحال کرنے کے لیے کچھ نہ کچھ انہیں اپنی آڈینس کے لیے, اپنے لوگوں کے لیے, ان کی کنزمپشن کے لیے کچھ نہ کچھ شو کرنا ہو, کیا اس یہ بات درست ہے؟
وہ بات بالکل صحیح ہے, لیکن اب یہ کلیئر نہیں ہے کہ کیا ہے. سو جب بھی کوئی ایکٹر کوئی کام کرتا ہے تو اس قسم کا, تو ظاہر ہے اور اس کا امپیریٹو ہوتا ہے کہ اس کو بھرپور طریقے سے سپورٹ ملے اور اس کی پذیرائی ہو ڈومیسٹکلی اور انٹرنیشنلی, اس کی جو ہے نا بات گشت ہو. تو اس میں پھر یہ ہوتا ہے کہ آپ میڈیا کا ساتھ دیتے ہیں, پبلک ریلیشننگ کا جو پی آر کیمپین ہوتی ہے اس میں پھر یہ ہے کہ آپ بڑھا چڑھا کے بھی جو ہے نا ایک واقعے کو پیش کرتے ہیں. तो इस वजह से मैं समझता हूँ कि इट्स रियली नॉट क्लियर कि एक्चुअली इंडिया ने क्या किया है।
ठीक है, लेकिन आप जरा दूसरे एंगल पे आइए। अब ये बताइएगा, इंडिया को बड़ा एक समझदार मुल्क कहा जाता है, बड़ी जमहूरियत है, बड़े जबरदस्त उसके स्ट्रेटेजिक ताल्लुकात हैं, डिप्लोमेटिक रिलेशनशिप में भी वो उसकी एक्सपर्टीज सबके सामने है। ये बताइएगा, आपको लगता है कि अगर किसी भी नौयत का बिजनेस एज अनयूजुअल आपके बकौल वो भारत ने कोई एडवेंचर किया है, तो क्या उसमें उसके स्ट्रेटेजिक पार्टनर्स को पहले कॉन्फिडेंस में लिया गया होगा? आपकी आपका एनालिसिस क्या कहता है इस बारे में?
देखिए, मैं समझता हूँ कि फ्रॉम अ वेरी टैक्टिकल इंटेलिजेंस पॉइंट ऑफ व्यू, मैं नहीं समझता कि नई दिल्ली ने इसकी पहले से एडवांस नोटिस किसी को भी दिया होगा। उसकी वजह सिर्फ इतनी है कि वो ये नहीं चाहते कि इसकी ये कोई लीक हो जाए खबर यानी कार्रवाई से पहले, और वो एक ऑपरेशनल सिक्योरिटी नेसेसिटी होती है। सो आई रियली डाउट कि उन्होंने वक्त से पहले अपने इंटरनेशनल पार्टनर, चाहे वो अमेरिका है या कोई और मुल्क है, उसके साथ ये इन्फॉर्मेशन शेयर की होगी कि भाई देखें हम ये काम करने जा रहे हैं। हाँ, जब उन्होंने ये काम कर दिया है तो उसके बाद हमने देखा कि उन्होंने कोई 20-25 डिप्लोमेट जो है उनको बुलाया दिल्ली के अंदर, उनको ब्रीफिंग दी और उनको आगाह किया कि हाँ भाई ये हमने कार्रवाई की है। तो मैं नहीं समझता कि पहले से कॉन्फिडेंस में लिया गया होगा, बिकॉज दैट contradicts the need for जो है operational security। अब जहां तक जो है I want to go back to जो आपका पहला सवाल था कि पाकिस्तान की जो point of view है उसको जो है उसकी सुनवाई क्यों नहीं हो रही। उसकी basic वजह यह है, देखें पाकिस्तान के अंदर, और मैं समझता हूँ यहाँ पे थोड़ा सा भारत unfair है कि वो ये जब ये कहता है कि ये पाकिस्तान की रियासत officially करा रही है, I think कि भारत को ये clear कर देना चाहिए कि आया वो ये कह रहे हैं कि इस्लामाबाद ने ये ऑफिशियली ये उड़ी का हमला करवाया है, या फिर ये है कि पाकिस्तान इज टर्निंग अ ब्लाइंड आई टू मिलिटेंट एक्टर्स जो कि नॉन स्टेट एक्टर्स हैं और जिनके ताल्लुकात रियासत के अनासर के साथ भी हैं, वो उनको खुली छुट्टी दी हुई है कि वो जो है ना वो उनकी तरफ एक ब्लाइंड आया है। तो ये चीज भारत को क्लैरिफाई,
क्योंकि अगर पाकिस्तान ने बकौल आपके, अगर भारत ये समझता है कि पाकिस्तान ने ऑफिशियली इसको पेट्रोनाइज किया है थ्रू नॉन स्टेट एक्टर, तो फिर तो बराह रास्त स्टेट के साथ एक रिस्पॉन्स का जवाब बनता है, ना कि सर्जिकल स्ट्राइक्स का। मैं आता हूँ आपके पास, आपकी जाने भी आरती हमें ये बताइएगा, इसको हम समअप भी करने जा रहे हैं, अब इन हालात में जब टेम्परेचर दोनों तरफ बहुत ज्यादा है, कौन इसको डी एस्केलेट करने में मदद करेगा? अमरीका की तरफ से सुना है रबते हुए हैं, टेलीफोन कॉल्स हुई हैं इंडियन काउंटर पार्ट के साथ भी, पाकिस्तान भारत दोनों से कहा गया है कि वो जरा रिस्ट्रेंट शो करें। कौन इसको आपके ख्याल में काम डाउन कर सकता है, किन कंडीशंस पे कोई इंटरवीन करेगा, क्या एनालिसिस आपका?
देखिए, पहले तो मैं जो अभी तक आपने जो सभी लोग बात कर रहे थे, मैं उसको एक एडिशनल पॉइंट बोलना चाहती हूँ। पाकिस्तान का जो ये कंसिस्टेंटली डिनायल है कि वो ना तो क्रॉस बॉर्डर टेरर करता है, ये मजाक है एक्चुअली, क्योंकि मैं एक कश्मीरी हूँ, मैं कश्मीर से हूँ, मैं कश्मीर में पैदा हुई हूँ, बड़ी हुई हूँ और कश्मीर में जाके मैं रिपोर्टिंग भी करती हूँ। तो आपके जो पाकिस्तान के जो मुजाहिदीन हैं उनसे मैं मिल चुकी हूँ, हिजबुल मुजाहिदीन के जो मुजाहिदीन हैं, लश्कर के हैं, और उनकी क्या जो एजेंडा है वो भी सबको मालूम है कि क्या है। अगर पाकिस्तानियों को पता नहीं है कि क्रॉस बॉर्डर हो रहा है तो उनको अपने ही एम्बेसडर हुसैन हक्कानी की किताबें पढ़नी चाहिए, उनको अपने ही जर्नलिस्ट आरिफ जमाल जैसे जो लोग हैं उन्होंने किताबें लिखी है, जमात इस्लामी और हिजबुल मुजाहिदीन जो उनके इतने ऑपरेशन थे 60s और 70s और 80s और 90s में, और कैसे उन्होंने क्रॉस बॉर्डर टेरर लॉन्च किया कश्मीर में, इनको ये किताबें पढ़नी चाहिए। खैर, वो बात रहने देते हैं। आपने जो सवाल पूछा है उसके लिए मैं ये बोल रही हूँ कि इंडिया और पाकिस्तान एक्चुअली इसको एस्केलेट नहीं करेंगे, जो मेरी असेसमेंट है। मुझे लगता है दोनों इंडिया और पाकिस्तान को ये समझ है कि एस्केलेशन से दोनों का नुकसान होगा, दोनों उस कैपेसिटी में नहीं है। फुल फ्लेज्ड वॉर जो होता है या न्यूक्लियर वॉर जो है वो दोनों को समझ है कि वो नहीं कर सकते हैं, वो अफोर्डेबल नहीं है।
सही।
तो लेकिन मैं ये भी मानती हूँ कि इंडिया और पाकिस्तान की जो हॉस्टिलिटी है वो बरकरार रहेगी, वो लिमिटेड।
लेकिन आरती, ये भी तो हो सकता है कि पीक के ऊपर जाके सिचुएशन, दोनों मुल्कों की आवाम, दोनों तरफ की जनता ये रियलाइज करे कि दो न्यूक्लियर पावर अगर बिल्कुल वॉर एज के ऊपर आते हैं तो उसके कॉन्सिक्वेंसेस शदीद हैं, दोनों तरफ हीट फील हो और दोनों तरफ की पॉलिटिकल एंड मिलिट्री लीडरशिप मजबूर हो कि वो इन इश्यूज को पीसफुली रिजॉल्व करें, तो इसका दूसरा रुख भी तो हो सकता है।
देखिए बिल्कुल हो सकता है, और अगर आप मुझसे पहले जो साहिब
कामरान बुखारी जी हम
उन्होंने बोला कि ये हिंदू राइट विंग गवर्नमेंट, ये बिल्कुल सही बात है कि मोदी सरकार जो है एक हिंदू राइट विंग गवर्नमेंट इंडिया में इलेक्ट होके आई है, और बहुत ब्रवाडो और 56 इंच की छाती का जो रेट्रिक है उस पे वो लोग पावर में आए हैं। लेकिन आपको ये भी याद रखना पड़ेगा कि मोदी सरकार अपने ब्रवाडों के बावजूद उसने कोशिश की कि वो पाकिस्तान के साथ डायलॉग करे। यहाँ मजाक बनाया मोदी की अपनी कंस्टिट्यूएंसी थी, और मुझ जैसे जो क्रिटिक है, बीजेपी के क्रिटिक जर्नलिस्ट जो है मुझ जैसे, उन लोगों ने भी, हम लोगों ने भी मजाक उड़ाया मोदी का कि ये जो 56 इंच की छाती वाले बोल रहे थे कि इंडिया को स्ट्रॉन्ग स्टेट बनाएंगे, टफ स्टेट बनाएंगे, उल्टा तो ये हुआ कि ये समोसे और पकोड़े और चाय पीने के लिए नवाज शरीफ से मिलने गए बातचीत के लिए। तो ये एक काउंटर इंट्यूटिव था कि एक राइट विंग हिंदू गवर्नमेंट जो है पीस और डायलॉग की बात कर रही है पाकिस्तान के साथ, ये किसी इनकी अपनी कॉन्स्टिट्यूएंसी वालों को बर्दाश्त नहीं हो रहा था, तो उनमें भी एक
तो सकता है यही पॉलिटिकल प्रेशर हो, हो सकता है आपका क्रिटिसिज्म हो कि वो 56 इंच की छाती दोबारा फुलाना चाहते हैं। हमें जरा लेना चाहूंगा ऑन बोर्ड उनको, फरा अजीम को। फरा आप रिस्पॉन्ड कीजिएगा, सोल्यूशन क्या है, डीएस्केलेट कैसे होगा, अमरीका क्या रोल प्ले कर सकता है आपके ख्याल में? जी फरा अजीम शाह, फरा आप हमारे साथ हैं? जी फरा अजीम आप मुझे सुन सकती हैं? जब तक उनके पास जाते हैं कामरान बुखारी आप रिस्पॉन्ड कीजिएगा, अमेरिका को क्या करना है? अमेरिका ने इंगेज तो किया है, कॉन्टेक्ट किए हैं दोनों तरफ, सबसे ज्यादा रोल भी बजायर यही लगता है कि अमेरिका ही ये सूरत हाल में प्ले कर रहा है या कर सकता है।
जी आपने सही कहा, इसमें अगर जो है इंटरनेशनल जो है मीडिएशन होगी तो उसमें अमेरिका ही आगे पेश होगा। लेकिन याद रहे असद के अमेरिका की फहरिस्त जो है, जो प्रायोरिटी लिस्ट है, उसमें भारत और पाकिस्तान इतना ऊंचे नहीं है, वो जो है लो ऑन द टोटम पोल है। लेकिन ये है कि अगर कोई एस्केलेशन होती है तो जाहिर है फिर ये चीज ज्यादा अशद जरूरी हो जाएगी और ध्यान देना पड़ेगा। लेकिन फिर वक्त अमरीका की प्लेट ओवरफ्लो कर रही है, प्रॉब्लम्स की जो है इतनी भरमार है कि जो है कुछ कहा नहीं जा सकता। अगर आपकी इजाजत हो तो मैं एक और पॉइंट अर्ज करना चाहूंगा। मैं ये आरती साहबा की बात से अग्री करता हूं कि जो है इस राइट विंग गवर्नमेंट ने कोशिश की है, और ये रिगार्डलेस ऑफ आइडियोलॉजी हर पार्टी जो है, और खास तौर पे राइट विंग पार्टी के ऊपर तो और भी जो है ये एक प्रेशर होता है कि वो ये दिखाए कि भाई इंटरनेशनली ये दिखाए कि देखें वो रिस्पॉन्सिबल प्लेयर हैं। तो बात उनकी बिल्कुल सही है, वाजपेयी साहब ने भी यही काम किया। लेकिन जो मेरा पॉइंट ऑफ व्यू था वो ये था कि ये राइट विंग होने की वजह से इस वक्त उनका इंपेरेटिव, डोमेस्टिक पॉलिटिकल इंपेरेटिव है कि वो ही पुट्स हिज मनी वेयर हिज माउथ इज, मैं मोदी साहब की बात कर रहा हूं, तो उस वजह से भी ये काम हुआ है। लेकिन साथ साथ एक ये भी है कि ये एक डेंजरस एस्केलेशन है, इवन अगर के पाकिस्तान और भारत, और मैं अग्री करता हूं आरती के साथ कि नाइदर पाकिस्तान नॉर भारत जो है वो इस चीज को एस्केलेट करना चाहता है, लेकिन ऑब्जेक्टिव जियोपॉलिटिकल रियलिटीज ओवरटेक कर जाती हैं उन सब्जेक्टिव प्रेफरेंसेस को। कई दफा मिसकैलकुलेशन होती है और फिर जो है एक के बाद दूसरा वाकया होता है, और इसमें जो सबसे बड़ी चीज है वो ये है कि वो जो नॉन स्टेट एक्टर्स पाकिस्तान जो है पल रहे हैं, ये उनके लिए बहुत बेनिफिशियल होगा इफ पाकिस्तान एंड इंडिया गो एट इट। तो आई थिंक के जो है पाकिस्तान को भी उनके ऊपर रोकथाम करने की बहुत सख्त जरूरत है। ये आपके शो में मैं पहले भी बात कह चुका हूँ, लेकिन भारत को भी इस चीज को मद्देनजर रखना चाहिए कि कोई ऐसा काम ना करें कि वो जो नॉन स्टेट एक्टर्स भारत को इस वक्त नुकसान पहुंचा रहे हैं वो मजीद नुकसान पहुंचाने की हैसियत में ना आ जाए।
आरती चंद सेकंड है आपके पास, 30 सेकंड है, आप इसको समझ कर सकते हैं। वो नॉन स्टेट एक्टर्स जो बजायर पाकिस्तान जिनके साथ लड़ रहा है, इस सिचुएशन में सोशल मीडिया के ऊपर ये आवाजें आई हैं कि वो दोबारा इंगेज हो सकते हैं, क्योंकि जब बात पाकिस्तान और भारत की हो तो उनका फोकस भारत की तरफ चला जाता है, तो भारत के लिए ये कितना खतरनाक हो सकता है, और भारत के सामने ये पहलू किस हद तक आपके ख्याल में प्रोमिनेंट होगा या उजागर होगा?
देखिए इंडिया जो है वो बिल्कुल एंटिसिपेट कर रहा है और एक्सपेक्ट भी कर रहा है कि जो हाफिज सईद है या सईद सलाउद्दीन है, मसूद अजहर है जैसे टेररिस्ट है, तो ये लोग जो है कोई टेरर स्ट्राइक करेंगे हिंदुस्तान में, और उसके लिए इंटरनल सिक्योरिटी एजेंसी जो है वो तैयार है। तो ये जो है ये ओवरनाइट तो कुछ बदलने वाला नहीं है, क्योंकि जब तक पाकिस्तानी आर्मी और आईएसआई ये ध्यान न ले कि पाकिस्तान में एक सिविलियन गवर्नमेंट को चलने देंगे, उनके मुताबिक चलने देंगे, तो तब तक कुछ बदलने वाला नहीं है। इंडिया में इसकी एक्सपेक्टेशन है कि अटैक होगा, मुझे नहीं लगता है कि ये सिनेरियो चेंज होने वाला है। तभी मैंने कहा कि दोनों कंट्रीज को पता है एस्केलेशन नहीं होगा, फुल फ्लेज्ड वॉर नहीं होगा, लिमिटेड हॉस्टिलिटी रहेगी बहुत देर तक। और मेरे ख्याल से इस वक्त अमेरिका भी इसको कुछ इन्फ्लुएंस नहीं कर पाएगा।
जी, बहुत शुक्रिया आपका आरटीटी को सिंह, आपने हमें ज्वाइन किया, सीनियर असिस्टेंट एडिटर टाइम्स ऑफ इंडिया, और कामरान बुखारी साहब आपने हमारे लिए वक्त निकाला, सीनियर फेलो विद सेंटर फॉर ग्लोबल पॉलिसी, आपका भी बेहद शुक्रिया। साहब इन चंद सेकंड की हम ब्रेक लेंगे, ब्रेक के बाद वापस आएंगे तो हमारे साथ एक और पैनल मौजूद होगा, कुछ नए मौजूद भी हैं, लेकिन ये गुज़श्ता से व्यवस्था ये सिलसिला भी जारी रहेगा आज के इस प्रोग्राम में। जरा थोड़ा सा हमारा फॉर्मेट डिफरेंट है, एक ब्रेक के बाद वापस आते हैं।
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पे जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर और कहाँ?
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है
भाई, www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
वॉइस ऑफ अमेरिका से सुन रहे हैं आप प्रोग्राम जहां रंग, ब्राह रास्त वाशिंगटन स्टूडियो से। मैं हूं असद हसन और प्रोड्यूसर हैं हमारे साथ गुलरुख, इंजीनियर हैं कर्टिस बाइनम। और प्रोग्राम के इस हिस्से में अगरचे हम बात करेंगे पाकिस्तान पॉलिटिक्स की, लेकिन उससे पहले जो हमारा मौजूद चलता आ रहा है उस पर भी आपने मैं पैनलिस्ट की राय लेना चाहूंगा। हमें इस सेगमेंट में ज्वाइन किया डॉक्टर रसूल बख्श रही साहब ने, प्रोफेसर हैं पोलिटिकल साइंसिस के लम्स यूनिवर्सिटी के साथ लम्स के साथ वाबस्तगी। प्रोफेसर फरजाना अरशद हमारे साथ हैं, जी सी यूनिवर्सिटी के साथ वाबस्ता हैं, कंटेम्प्रेरी पाकिस्तान हिस्ट्री और पॉलिटिकल इश्यूज़ ये उनकी एरिया ऑफ एक्सपर्टीज़ में है, उनका भी हम खैर मकदम कहते हैं, वेलकम कहते हैं। और हमारे साथ हैं फरजाना अजीम शाह, एग्जीक्यूटिव एडिटर ग्लोबल अफेयर्स, फॉर्मर पार्लियामेंटेरियन बलोचिस्तान से वो हमें ज्वाइन करी और पिछले सेगमेंट में हमारे साथ थी, लेकिन उनका रबता जो है वो मुनकता हो गया था। फरजान आप फरा मेरी आवाज़ सुन सकती हैं अभी? जी, इससे पहले कि मैं पॉलिटिक्स पे बात करूं, ज़रा पिछला जो हमारा मौजूद रहा है जिसमें हमने तफसील से बात की है पाकिस्तान और भारत के दरमियान ये मौजूदा कशीदगी, खासतौर पर गुज़श्ता रोज़ के मुतनाज़े दावे, सर्जिकल स्ट्राइक से मुतालिक पाकिस्तान का रिस्पांस, क्रॉस बॉर्डर फायरिंग में एक दूसरे की तरफ कैजुअलिटीज़ की इत्तलात, और फिर ये कि पाकिस्तान का इंतहाई रेड अलर्ट पे चले जाना पाकिस्तान की आर्मी का, और आज प्राइम मिनिस्टर का इजलास, बहुत सारी डेवलपमेंट्स थी। अमेरिका का मीडिएट करने की कोशिश है, दोनों तरफ फोकस दोनों तरफ की हुकूमतों पे कि जोहरी ताकतें हैं और ज़्यादा जिम्मेदारी के साथ मामलात को देखा जाए, सिफारती तरीके से बात की जाए, मुज़ाकरात को ज़्यादा इनक्रेज किया जाए, ना कि किसी तरह की एग्रेशन को। एनालिसिस हम लेंगे इस इशू पे भी। डॉक्टर सुलबख्श साहब, पहले आप अपना मुख्तसरन इस पे राय दीजिएगा, ये जो सिचुएशन डेवलप हुई है ये कितनी अलार्मिंग है, और ये कि इसको डीएस्केलेट कैसे किया जा सकता है? बात आपको ऊपर जाती हुई मजीद खतरे की तरफ जाती हुई नजर आती है, या अब ये इसी पॉइंट से डीएस्केलेट होना शुरू होगी?
जब तक मोदी सरकार पाकिस्तान काफी सुकून को शुबात से इस हुकूमत को देखेगा, और ये हुकूमत कुछ भी कर सकती है, काफी गैर सूरत हाल है, तो इसीलिए किसी चीज की भी तो हिंदुस्तान की जाने तरक्की जा सकती है कि बिला इख्तियार पाकिस्तान पर हमला करना और ये दावा करना कि हमने हमला किया है और सारी दुनिया को बताना, मेरा ख्याल ये है कि उससे उनके अंदर वाजे होते हैं और पाकिस्तान पहले से ही तैयार, अब ज्यादा तैयार होगा। मेरा ख्याल ये है कि क्योंकि वो कश्मीर में काफी पस्ता हो चुके हैं, कश्मीर में वहां पे गोलियां खा के अपने नौजवानों की शहादतें दे के आज में भी, बल्कि पिछले 70 साल से दे रहे हैं, तो उनको वो साथ नहीं रख सकते किसी भी सूरत में, तो उसको वो जोड़ना चाहते हैं पाकिस्तान के साथ कि ये सब कुछ जो कश्मीर में हुआ है उससे जो अखलाकी लिहाज से और सियासी लिहाज से साथ दो बैठे हैं, फौज का वहाँ पे कब्जा है और वो कब्जा उसी तरीके से वो जारी रखेंगे कि कब तक रख सकते हैं आवाम की मंशा के खिलाफ, ये बात तारीखी तौर पर देखी जाए तो ज्यादा देर नहीं होगा, आखिरकार उनको मुज़ाकरात की मेज़ पे आना होगा और बातचीत करनी होगी, लेकिन لیے پاکستان پر دباؤ رکھنا چاہتی ہے.
میں صرف اس کا پولیٹیکل اینگل لینا چاہ رہا تھا کیونکہ بھارت سے اس وقت ہمارے ساتھ موجود نہیں ہے کوئی ہمارا پینلسٹ, تو خاص طور پہ صرف وہ اینگل کہ اس کو اب کم کون کرے گا, کیسے کرے گا, کیونکہ بھارت سے نقطۂ نظر دینے کے لیے اس وقت ہمارے ساتھ موجود کوئی نہیں. آرتی ٹیکو پہلے تھیں اور جنرل دیپانکر بینرجی ہمارے ساتھ موجود تھے. سو فرا, آپ اس کو وائنڈ اپ کر سکتی ہیں, آپ اپنی گفتگو کو, آپ کے ساتھ ہمارا رابطہ منقطع ہو گیا تھا. سوال یہی ہے کہ کون اس میں مدد دے سکتا ہے, کیونکہ ریجن کے اندر دونوں نیوکلیئر پاور ہیں اور جنگ یا وار ہسٹیریا دونوں ملکوں کے لیے درست نہیں ہے. سولوشن کی طرف آئیے, آپ کے خیال میں کیسے اس کو کام ڈاؤن کیا جائے سچویشن کو؟
آپ مجھ سے پوچھ رہے
ہیں؟ جی فرا سے.
جی جی, مجھے آپ کی آواز ایک تو بالکل نہیں آ رہی صحیح طریقے سے, اور بس دیکھیں میں آپ کے پروگرام کی توسط سے یہ پیغام دینا چاہوں گی اپنے تمام انڈینز کو. ہماری تو ویسے شروع سے یہ خواہش رہی ہے کہ ہم پکے دوست بن کے رہیں, لیکن ہماری دوستی بڑی کامیاب بھی ہو سکتی ہے, لیکن یہ انڈینز کے دماغوں میں پتہ نہیں کیا چیز سوار ہے, ہمیں سمجھ نہیں آتی کہ یہ ہمیشہ لڑنے اور جھگڑنے کے لیے تیار رہتے ہیں. ابھی آپ کے پچھلے پروگرام میں بھی میری جتنی بھی باتیں تھیں, میں نے جو کچھ بھی کہا, آپ کے جو انڈین پینلسٹ تھے وہ جواب دینے کے بجائے فون ہی ڈسکنیکٹ کر کے بھاگے, اور انڈیا نے ہمیشہ یہی کیا ہے ان کا اسی قسم کا. کیونکہ دیکھیں سچ جو ہوتا ہے وہ کبھی ڈرتا نہیں ہے, یہ ہمیشہ سے چور رہے ہیں, یہ ہمیشہ سے نیگیٹو ایکٹیویٹیز میں انوالو رہے ہیں, ہمیشہ جنگ. ابھی بھی اس کے پیچھے ان کا ایجنڈا کیا ہے وی ڈونٹ نو, اس کے پیچھے ان کے کون سے مائی باپ ہیں جو ان کو اس طریقے سے گائیڈ کر رہے ہیں, اور سراسر نقصان انڈیا کا ہی ہوگا.
انڈیا بھی انڈیا کی ایک ڈیولپنگ اکانومی ہے,
کبھی ہمیں پانی بند کرنے کی دھمکی دے دیتا ہے, کبھی یہ پتہ نہیں کس چیز کی دھمکی ہمیں دے دیتا ہے, تو ان دھمکیوں سے کچھ نہیں ہونے والا. سراسر میں اس رین کے توجہ سے پیغام دینا چاہوں گی مودی صاحب کو بھی کہ وہ بند کر دیں اس قسم کی کانسپائریسی بلوچستان میں. دیکھیں ہمارے پاس تو ثبوت ہیں, ان کے تو کتنے ہی لوگ پکڑے گئے ہیں, اور ہم تو ثبوت کے ساتھ ان کو.
لیکن فرح دیکھیں, آپ کے ثبوتوں کے اوپر امریکہ انٹرنیشنل کمیونٹی بات نہیں کرتی, غالباً آپ اس اتھارٹی کے ساتھ سبمٹ نہیں کر پاتے, اور اڑی سیکٹر کے اوپر جو ثبوت آتے ہیں اس پہ امریکہ بھی کہتا ہے کہ یہ دہشت گرد حملہ ہے. تو یہ بیلنس تو مجھے یہاں پہ کرنا پڑے گا, بھارت کا نقطہ نظر بھی دینا پڑے گا. بھارت سے ابھی آرتی ہمارے ساتھ ہی, وہ یہ کہتی تھی کہ پاکستان کے اندر چونکہ دہشت گرد نیٹورکس ہیں اور وہ پاکستان یا کشمیر کے اندر ان کے خیال میں شورش کا حصہ ہیں, یہی وجہ ہے کہ بھارت کو الٹیمیٹلی یہ ایکشن لینا پڑا ہے. فرح آپ کا بہت شکریہ, آپ نے ہمارے لیے وقت نکالا, اور ہم چل اس سے پہلے کہ جائیں پالیٹکس پہ, فرزانہ ارشد ہمارے ساتھ ہیں. فرزانہ 30 سیکنڈ نہیں, آپ بھارت والے ایشو کے اوپر اس کرنٹ کشیدگی پہ بات کر سکتی ہیں, لیکن ایک بار پھر میری وہی ریکویسٹ کی, چونکہ بھارت سے اس وقت ہمارے ساتھ کوئی نہیں ہے بیلنس کرنے کے لیے, تو آپ وہ بات کیجئے جس میں ہمیں اندازہ ہو کہ اب اس صورتحال کو یا اس کشیدگی کو کم کیسے کیا جا سکتا ہے, کون اس میں بنیادی یا مرکزی کردار ادا کر سکتا ہے؟
دیکھیں جو آپ نے بات کی ہے, مرکزی کردار تو جنہوں نے بات شروع کی ہے انہیں کو لانا پڑے گا. پاکستان پیس لونگ نیشن ہے, پاکستان اس حوالے سے پاکستان کی ساری صورتحال دیکھیں جو پاکستان نے ایون حملے سے پہلے اور حملے کے بعد جو ڈیولپ ہوئی ہے, ابھی تک مطلب کوئی پاکستان کی طرف سے اس طرح کی ایسکلیشن نہیں, پاکستان نے ریٹیلیٹ کیا ہے, رسپونڈ کیا ہے. دیکھیں یہ اپنے آپ کو انڈیا اب ڈیفینیٹلی پاکستان کے اندر بھی ایک بڑا اسٹرانگ کرٹیسزم ہے اس حوالے سے, اور وہ کرٹیسزم پہلے انیشیٹ انڈیا میں انڈین میڈیا نے کیا ہے, انڈین گورنمنٹ نے کیا ہے. یہ اپنے آپ کو لوفٹی آئیڈیلزم کی بات کرتے ہیں اور اپنے آپ کو سیکولر کنٹری کہتے ہیں, لیکن معاشرے کے اندر اتنا انڈیفرنس ہے ان کی سوسائٹی میں, مطلب یہ, اور میں سمجھتی ہوں کہ سوسائٹی کا انڈیفرنس بنیادی طور پہ ان کے میڈیا کی ہائپ کریٹ کی ہوئی ہے. دیکھیں ان کو میسج جس طرح ابھی پہلے بھی بات ہو رہی تھی, میں سمجھتی ہوں کہ ان کو اس چیز کی سمجھ نہیں آتی کہ وار جو ہیں وہ کس طرح سوسائٹیز کو پش بیک کرتی ہیں. ان کی اپنے اندر اتنی غربت ہے کہ ان کی آدھی پاپولیشن تو جوتا بھی نہیں پہنتی ہے. مطلب یہ میں اتنی اس لیے آپ کو تھوڑی سی افینڈ نظر آ رہی ہوں گی کہ مطلب وی آر ویری کنسرن ود دیٹ کہ انہوں نے کس طرح سے کشمیر کے اندر ایک باقاعدہ جنگ والی صورتحال کریٹ کی ہے. دیکھیں اڑی حملہ کے اوپر کچھ پروف نہیں ہوا ہے, ایک پیج کے انہوں نے پاکستان کے امبیسڈر کو پروف دیے ہیں ایک پیج کے اوپر لکھے ہوئے, اور وہ پروف بھی جو انہوں نے ریجیکٹ کر دیے ہیں. مطلب یہ کہ آپ انٹر آنےسٹ از ناٹ پروفڈ, آپ کیسے کہہ سکتے ہیں کہ پاکستان انوالو ہے؟ کشمیر کے اندر ایک ریسنٹ انتفادہ چل رہی ہے بروان وانی کے بعد سے, یہ ساری کی ساری پاسبلٹیز ہیں. صرف پاسبلٹیز کے اوپر آپ ایک مطلب لائن آف کنٹرول کو مطلب اس کے اوپر سے فائر کرتے ہیں تو یقینی طور پہ ایکسپیکٹ ہی کرنا چاہیے. پاکستان کے پاس بھی میرے پاس ہی بڑی اسٹرانگ اس وقت انفارمیشن ہے کہ ان کے بھی 14 وہاں پہ بندش مطلب ان کی ہلاکت ہوئی ہے جو پاکستان نے رسپونڈ کیا. تو یہ ساری کی ساری صورتحال تو
ایسکلیٹ نہیں ہو سکتی ہے,
انڈیا کو آگے بڑھنا پڑے گا اس صورتحال کو ڈیفیوز کرنے کے لیے.
اب اس کے علاوہ امریکہ انگیج کر رہا ہے اور ہوپفلی یہ سچویشن نیچے جائے گی, اور دونوں ملکوں کی طرف ایک اندازہ یا ایک جائزہ یہ بھی ہے کہ دونوں ملکوں کی قیادت اس بارے میں بہرحال سینسٹیو ہے, اور پولیٹیکل جو سٹیٹمنٹس ہیں اس کے اندر وار مانگرنگ کا ایلیمنٹ کم نظر آ رہا ہے, تو یہ ایک اچھی بات سمجھی جا رہی ہے. بہت شکریہ آپ کا. اب ہم آتے ہیں ذرا پاکستان کی پالیٹکس کی جانب. اس پہ ہم سے ہمارے پاس بات کرنے کے لیے تقریباً چھ سے سات منٹ ہیں. ڈاکٹر رسول بخش رئیس صاحب ہمارے ساتھ ہیں اور فرزانہ ارشد ہمارے ساتھ ہیں, اور بات کریں گے ہم پاکستان کی سیاست کی. ایک طرف پاکستان کی حکومت کے اوپر یہ دباؤ ہے کہ اس کے ایسٹرن بارڈرس کے اوپر صورتحال انتہائی کشیدہ ہے, بظاہر ایک جنگی صورتحال ہے, پاکستان کی فوج ریڈ الرٹ ہے, اور دوسری طرف اس کو اپنے اندرونی محاذ پہ یہاں تک کہ اگر ہم بارڈر دیکھیں تو بالکل اس کے قریب جہاں پہ پرائم منسٹر میاں نواز شریف ان کا ذاتی گھر ہے, رہائش گاہ ہے جو کہ سرکاری حیثیت بھی رکھتی ہے پرائم منسٹر کی حیثیت سے, وہاں پہ ایک بڑا مجمع اس وقت جمع ہے جو ان سے مطالبہ کر رہا ہے کہ وہ پاناما لیکس کے پس منظر میں اپنی ڈاکومنٹس جو ہیں وہ ریویل کریں, سامنے حقائق لے کے آئیں اور خود کو جواب دہ ٹھہرائیں اس ایشو کے اندر, اور دباؤ کس حد تک سیاسی طور پہ ان پہ بڑھ رہا ہے اس کا ہم انالیسز لیں گے, اور دوسری طرف یہ پہ اپوزیشن کے اوپر کیسا دباؤ بڑھ رہا ہے کہ جب بارڈرز کے اوپر جنگی صورتحال ہو اور وہ ایک طرح سے سیاسی جنگ کے تبل بجا رہی ہوں, تو اس سے اپوزیشن کے اوپر عمران خان کے اوپر تحریک انصاف جو اس میں سولولی آج کی اس ریلی کو لیڈ کر رہی ہے ان کے اوپر کتنا کرٹیسزم ہو سکتا ہے یا ہونا چاہیے ہے, اور پھر ان حالات میں اس اگر کوئی بڑا وینچر وہ کر بھی لیتے ہیں لوگوں کی پارٹیسپیشن کے اعتبار سے تو وہ کس حد تک امپیکٹ کر پائے گا, کیا ڈیزالو نہیں ہو جائے گا جو صورتحال باہر ہے. ڈاکٹر رسول بخش رئی صاحب آپ کا انالیسز اس پہ.
محاذ ہے, ایک ہندوستان نے کھولا ہے, غیر متوقع ہے کہ یہ اوئی کا واقعہ ہوا, اور ہم نے یہ کہا کہ انٹرنیشنل کوئی ہو سکتی ہے باہر, یہ ایک علیحدہ محاذ ہے جس کی کہ توقع نہیں تھی. وہ کیا عمران خان کا اپنا سیاسی محاذ نواز شریف کے خلاف کرپشن کے خلاف اور احتساب کے لیے یہ کافی دیر سے جاری ہے اور اس کو وہ جاری رکھنا چاہتے ہیں, اور مجھے لگتا ہے کہ اس میں آج کے بعد مزید شدت آئے گی. وہ پانچ سے منع نہیں ہوں گے, پیچھے نہیں کہیں گے کہ سرحد پر کشیدگی ہے, اس کے لیے فوج موجود ہے, اس کے لیے حکومت کو
اور جب حکومت ویسے یہ کہے کہ سرجیکل سٹرائک نہیں ہوا ہے پاکستان کی فوج, حکومت کہے تو صورت میں تو اپوزیشن کے پاس سپیس مل جائے گی اس کو کہ وہ اپنا جو بھی اس کا پلان ہے اس کے مطابق آگے بڑھے.
بالکل, میں سمجھتا ہوں کہ کسی بھی صورت میں پیچھے نہیں ہٹیں گے, اور وجہ یہ ہے کہ اگر ہندوستان قسم کے اگر پاکستان میں یہ رابطہ استعمال کرتا ہے تو اس لیے کہ پاکستان اندر سے کمزور ہوا ہے, اور وہ کمزور اس لیے ہوا ہے کہ جو سیاسی وہ بڑے خاندان ہیں جنہوں نے ایک پیسہ بنایا ہے, ملک کو لوٹا ہے اور ملک کو اس سطح پہ لیا ہے جہاں پہ آج کھڑا ہے, کمزور نظر آتا ہے. تو یہ جب تک کہ ہم اندر کی کمزوری کو نہیں کریں گے, یہ موقف ہے عمران خان کا, جب تک کرپشن مس گورننس تمام چیزوں کو ختم نہیں کریں گے اس وقت ہم ہندوستان کا مقابلہ.
تو آپ کو لگتا ہے کہ اب وہ رجسٹر ہوتا ہوا نظر آ رہا ہے اس کے اوپر, لیکن انالسٹ یہ بھی کہتے ہیں کہ معاملہ جب سپریم کورٹ میں الیکشن کمیشن نے ٹیک اپ کر لیا ہے تو کیا ضرورت ہے اتنے بڑے سڑکیں گرمانے کی؟
میرا خیال یہ ہے کہ وہ جو لوگوں کے لیے ایک شعور اویئرنیس کہ کرپشن بھی ایک ایشو ہے جس کی وجہ سے غربت ہے, بدحالی ہے ملک کے اندر, شدت پسندی ہے, یہ تمام چیزیں تعلق رکھتی ہیں بیڈ گورننس سے اور کرپشن سے, اور یہ آئندہ کے انتخابات تک 18 تک اسی طریقے سے پہلے انتخابات نہیں ہوتے
جی. پروفیسر فرزان ارشد آپ کا انالیسز, آپ کرٹک ہیں پی ٹی آئی کی اور آپ کے خیال میں یہ بے سود مشق ہے, اور ساتھ ساتھ یہ کہ عمران خان کے جو ریٹرکس ہیں وہ نقصان پہنچا رہے ہیں, میں جاننا چاہوں گا کہ یہ ریلی آپ کے خیال میں کیوں سود مند نہیں ہے ان حالات کے اندر جب ایک طرف بارڈر کے اوپر بڑی کشیدگی ہے, کتنا وائز تھا اگر وہ آج یہ فیصلہ یا آج کی ریلی پوسٹ پون کر دیتے, اور آپ کے خیال میں یہ اگر وہ مجمع اکٹھا کرنے میں کامیاب ہو بھی گئے ہیں تو اس کا امپیکٹ کیا ہوگا؟
اچھا دیکھیں, یہ جو آپ نے بات کی ہے, ایک تو خیر پی ٹی آئی کی جو ریسنٹ پالیٹکس ہے اس حوالے سے میں تو سمجھتی ہوں کہ کافی کرٹیسزم بنتا ہے. نمبر ایک تو آپ نے جو کہا ہے کہ وہ کتنا پریشر بلڈ اپ کر لیں گے, میرے خیال میں پریشر کسی قسم کا وہ بلڈ اپ نہیں کر پائیں گے, کیونکہ وہ انہوں نے بنیادی طور پہ جتنا وہ سڑکوں پہ رہے ہیں اور جتنا انہوں نے ایک پروٹیسٹ کی سین رکھا ہے 2014 سے لے کر اب تک, ان کی اپنی پاپولرٹی ڈاؤن ہوئی ہے. مطلب دیکھیں, انہوں نے بائی الیکشنز میں ان کو شکستیں ہوئی ہیں, ان کو कंटोनमेंट बोर्ड के इंतखाबात में, फिर बल्दियाती इंतखाबात में, फिर गिलगित बल्तिस्तान के इंतखाबात में, फिर अभी कश्मीर में इंतखाबात हुए हैं पाकिस्तानी आजाद कश्मीर में, तो वहां पे भी मतलब पीटीआई वगैरह कुछ नहीं कर पाए हैं, मतलब आउट ऑफ 41 उन्होंने सिर्फ दो सीटें दी और वो भी आजाद कश्मीर के अंदर नहीं, इनफैक्ट जो बाकी इलाकों में कश्मीरीज रहते हैं वहां पे नहीं, तो इस हवाले से इनकी पॉपुलैरिटी प्रोटेस्ट में तो मैं समझती हूँ कि डाउन हुई है और काफी डाउन हुई है। अदरवाइज एक्सपेक्टेड था कि नेक्स्ट इलेक्शन जो है 2018 में इमरान खान अपनी पार्टी जो है वो एज ए लीडिंग पार्टी होती पार्लियामेंट में, लेकिन अब नहीं लगता है क्योंकि जाहिर है देखिए जब बाई इलेक्शन होते हैं तो पहले एक दो सालों में तो एक्सपेक्टेड होता है कि गवर्नमेंट से रिलेटेड लोग ही जीतेंगे, लेकिन उसके बाद से पाकिस्तान में इस तरह की पॉलिटिक्स है कि उसके बाद से जब 2.5 साल हो जाते हैं या आधी मुद्दत पूरी हो जाती है तो आमतौर पर फिर अगले जो सिनेरियो है पोलिटिकल उसके रिजल्ट आना शुरू हो जाते हैं, लेकिन अभी चौथे साल में भी इन्होंने रिसेंटली जो अभी इलेक्शन हुए हैं उसमें भी इन्होंने पीटीआई की सीट जो है वो मतलब पाकिस्तान मुस्लिम लीग ने जीत ली, और इस तरह से फिर ये देखें मैं तो समझती हूँ कि मतलब पाकिस्तान में जो सियासत है उसको एक अदम इस्तेहकाम की जाना पीटीआई जो है वो लेके जा रही है, लेकिन वो गवर्नमेंट के ऊपर ऐसा कोई प्रेशर बिल्डअप नहीं कर पाई है। देखिए उन्हें जो भी सिनेरियो हुआ है 2014 के बाद से, पहले इन्होंने रिगिंग का बहुत लंबा स्लोगन लगाया और वो चलता चला गया, उसके बाद से सुप्रीम कोर्ट के जिन जजेस के मुताबिक ये कहते थे कमीशन बना और कमीशन का रिजल्ट जो है वो सबसे
कोई पॉलिटिकल मोरल प्रेशर प्राइम मिनिस्टर नवाज शरीफ पे या उनकी पार्टी पे होगा।
पनामा के हवाले से देखिए, पनामा के हवाले से जो इनका स्टांस है, मैं थोड़ा सा बात करूंगी पनामा के हवाले से, पनामा में कंपनी बनाना या ऑफशोर कंपनी बनाना दैट इटसेल्फ डज नॉट शो कि उन्होंने वो जो है वो सारी की सारी उनकी इलीगल मनी,
मेरा ख्याल इस पे कोई भी नहीं कह रहा, सवाल ये है कि वो पैसा कहां से आया और ट्रांसफर कैसे हुआ।
पाकिस्तान के सुप्रीम कोर्ट के हवाले से आई थिंक उस तरफ जाना चाहिए बजाय ये कि आप सड़कों के ऊपर लोगों को इतनी गर्मी में खुआर करें और इवेंचुअली उसका कोई फायदा भी ना हो।
बहुत शुक्रिया आपका, आप हमारे साथ रहिएगा, अगले सेगमेंट में मैंने आपके कमेंट्स लेने हैं। डॉक्टर सुरभक्ष रही साहब आपके ममनून है कि आपने हमारे लिए वक्त निकाला, और इससे पहले कि हम अगले सेगमेंट की तरफ जाएं चंद सेकंड के साउंड बाइट हम आपको सुनवाते हैं कि दोनों पोलिटिकल पार्टीज के लीडर्स क्या कह रहे हैं। पीटीआई के अली मोहम्मद खान, उनसे वॉइस ऑफ अमेरिका ने बात की।
वॉइस ऑफ अमेरिका के जितने भी आपके सुनने वाले हैं सबको मेरी तरफ से अली मोहम्मद की तरफ से अस्सलाम वालेकुम रहमतुल्लाह। दो सवाल आपने पूछे हैं, पहला तो मकसद रायगंज का यही है मार्च का कि वो जो इशू इमरान खान ने उठाया है जिस मकसद के लिए चेयरमैन इमरान खान ने पाकिस्तान तहरीक इंसाफ बनाई थी कि पाकिस्तान में एहतसाब हो, करप्शन खत्म हो, इंसाफ का निजाम इस मुल्क में आए, उसके लिए ये एक लंबी जद्दोजहद की एक सीढ़ी है। इससे पहले भी बहुत हम इस तरह के मार्चेस और इस तरह के धरने वगैरह दे चुके हैं, जलसे कर चुके हैं, इलेक्शनों में हिस्सा ले चुके हैं, ये उसी सिलसिले की एक मैं समझता हूँ एक बहुत अहम इसका संगमील है।
जी, ये उसी सिलसिले का संगमील है। और ज़ईम कादरी पाकिस्तान मुस्लिम लीग नवाज से उनकी वाबस्तगी,
मार्च से और इस जलसे से और इस धरने से प्रेशर एक डाला जाए कि वो अपने आप को और जिन जिन लोगों के नाम पनामा।
दूसरा एक्ट हम ज़ईम कादरी का हम आपको सुनवाएंगे, सेकंड एक्ट ज़ईम कादरी, वो क्या कहते हैं पाकिस्तान मुस्लिम लीग नवाज के साथ उनका ताल्लुक है।
तबा आजमाई की रावलपिंडी में सिर्फ मईशत को 5.5 अरब रुपए का नुकसान पहुंचा, रावलपिंडी और मुसाफात में जो इंडस्ट्रियल डिपार्टमेंट ने रिपोर्ट दी वो 5.5 अरब रुपए का नुकसान पहुंचा सिर्फ मईशत को। आज भी
ये मुस्लिम लीग नवाज का नैरेटिव रहा है कि इस तरह की जो एक्टिविटीज़ हैं, सियासी सरगर्मियां हैं, इससे जो मईशत उनके बकौल वो ट्रैक पे ला रही हैं उसको नुकसान पहुंच रहा है। चंद सेकंड की हम ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे, प्रोग्राम का हमारा अगला सेगमेंट होगा क्विकली, हम उसको उस पर बात करेंगे। हमारे साथ दो पैनलिस्ट मौजूद हैं, चंद सेकंड की एक ब्रेक के बाद। प्रोग्राम खत आपके हर इतवार को पाकिस्तान में रात 9 बजे से 10 बजे तक और भारत में रात 9:30 बजे से 10:30 बजे तक मखसूस मौजूदात पर माहिरीन अपने ख्यालात का इजहार करेंगे और आप फोन करके उनसे सवाल भी कर सकते हैं। फेसबुक पर भी आप मौजू के बारे में अपने ख्यालात का इजहार कर सकते हैं। सुनिए अपने खतों के जवाब। پروگرام جہاں رنگ میں آپ کا خیر مقدم. میں ہوں اسد حسن. پروڈیوسر ہیں ہمارے ساتھ گلرخ اور انجینئر ہیں پہلے ہمارے ساتھ گلڈس مائنم تھے کچھ دیر پہلے. اور پروگرام کے اب اس حصے میں ہمارے پاس 7 سے 8 منٹ باقی رہ گئے ہیں. انفارچونیٹلی بات ہم کرنے جا رہے ہیں مڈل ایسٹ میں, خاص طور پہ شام کے اندر. وہاں پہ جو کیجولیٹیز ہو رہی ہیں, وہاں پہ جو ایریل بمبنگ ہو رہی ہے, حملے ہو رہے ہیں, صدر باراک اوباما یہ سمجھتے ہیں کہ اس کی بنیادی ذمہ داری عائد ہوتی ہے شام کی حکومت کے اوپر اور روس کے اوپر. گزشتہ ہفتے آپ کو معلوم ہے, آلموسٹ 2 ہفتے ہوئے, ایک بڑا جو اقوام متحدہ کا امدادی کانوائے تھا اس کو ٹارگٹ کیا گیا. میسو وہاں پہ ڈسٹرکشن ہوئی اور بڑی تعداد میں وہاں پہ ہلاکتیں ہوئیں. اور ابھی بھی گزشتہ روز جو وہاں پہ کچھ بمبارٹمنٹ ہوئی ہیں, ایئر اسٹرائکس ہوئے ہیں, اس کو صدر باراک اوباما یہ کہہ رہے ہیں کہ یہ بالکل باربیریس اٹیکس ہیں اور رشیا اور سیرین رجیم در حقیقت اس کا ذمہ دار ہے. اینڈ کوئک انالیسز لیں گے. ہمیں جوائن کیا ہے پروفیسر فرزان حق نے, اسلامک کلچرل ہسٹری اینڈ یو ایس مسلم ورلڈ ریلیشن شپ کے ایکسپرٹ ہیں. پروفیسر فرزان ارشد ہمارے ساتھ موجود ہیں پچھلے سیگمنٹ سے. فرزان حق صاحب, آپ بتائیے گا سیرین سچویشن اور اس کے باوجود کہ امریکہ اور روس ایک دوسرے کے ساتھ ایک معاہدے کا حصہ ہیں یہاں پہ پیس انسٹال کرنے کے لیے, لیکن کیا ایسے میئرز لینے کی ضرورت ہے کہ جو اٹیکس یا جو کاروائیاں شام کے اندر ہوں وہ اتنی ٹرانسپیرنٹ ہوں کہ اس میں پھر ایک دوسرے کے اوپر الزام کی گنجائش نہ رہے کہ اس کا ذمہ دار کون ہے, اور وہاں پہ جو کیجوالٹیز ہوں پتا چلے کہ کس کے ایکشن کرنے دی جائیں؟
جی, سب سے پہلے سننے والوں کو بہت سلام دعا اور پیار, اللہ تعالیٰ ان کو اپنی امان میں رکھیں. اصل میں جو سلسلہ ہے یہ اب تو اس وقت یہ ہے کہ دونوں طرف سے انگلیاں اٹھ رہی ہیں, لیکن آپ کو یاد ہوگا کہ جب شروع میں رشیا نے فیصلہ کیا تھا کہ وہ شام کی حکومت کی مدد کرے گا, تو انہوں نے اسی بہانے بجائے آئسس کے ان ریبلز کو ٹارگٹ کیا تھا جو کہ جس کو امریکہ سپورٹ کر رہا تھا, ٹرکی بھی سپورٹ کر رہا تھا, اور وہ لوگ جینونلی انٹرسٹڈ تھے اس بات میں کہ وہ شام میں تبدیلی لے کر آئیں, شام کی حکومت کے طریقہ کار میں. اور اس کی وجہ سے جو امن کی جو جتنی بھی کوششیں تھیں وہ بہت بری طرح ناکام ہوئیں, اور آئسس کے رینکس جو تھے ان میں بہت سے لوگ چلے گئے کہ انہوں نے دیکھا کہ اس کے بغیر گزارا نہیں ہے. لیکن اب امریکہ نے بھی سٹیپس لیے ہیں, امریکہ نے ہارڈر پوزیشن لی ہے رشیا کے ساتھ, کیونکہ رشیا اور جو شام کی حکومت تھی ایران کی مدد کے ساتھ انہوں نے آپ یہ سمجھ لیں کہ جیسے امریکہ کو بیوقوف بنانے کی کوشش کی, تو اب امریکہ جو ہے وہ ان کے فیورز جو ہے وہ ریٹرن کر رہا ہے. لیکن اس تگ و دو میں ظاہر ہے نقصان جو ہے وہ تو سیرین لوگوں کا ہے, کیونکہ وہ لوگ جو ہیں کی بڑی بھاری قیمت ادا کر رہے ہیں. لیکن اب جان کیری جو ہمارے وزیر خارجہ ہیں امریکہ کے, انہوں نے بڑی سنسیئر کوشش کی تھی اور کر رہے ہیں کہ ایک ایسا ٹروس یا سیز فائر کیا جائے جس کا کوئی فائدہ ہو. اور روس جو ہے وہ اس بات سے آگاہ ہو چکا ہے کہ جو امریکی ہیں وہ دے مین بزنس, اور میرا خیال ہے کہ آنے والے ایک دو ہفتوں میں آپ دیکھیں گے کہ روس اپنی پوزیشن سے واپس ہٹے گا. اور اس کے
اور اس لیے آلریڈی یہ بتایا جا رہا ہے کہ جو ڈائیلاگ پروسیس ہے روس اور امریکہ کے درمیان وہ خطرے میں ہے. پروفیسر فرزانہ, آپ کا انالیسس کیا ہے؟ ایک تو جو دونوں ملکوں کے درمیان ڈائیلاگ ہونے تھے مزید جنگ بندی سے متعلق, اور پھر یہ کہ جو میکنزم انوالو کیا جائے وہاں پہ پیس کے لیے, اور وہاں پہ القاعدہ ہے یا اس کے داعش ہے یا نصرہ ہے ان کے خلاف لڑنے کے لیے, تو وہ سارا بظاہر جیپرڈائز ہوتا ہوا نظر آتا ہے. کس کو اس کا نقصان ہوگا؟ جی جی,
دیکھیے بنیادی طور پہ نقصان تو سیرین لوگوں کا ہو رہا ہے. وہاں پہ ایک سول وار چل رہی ہے, وہ سول وار بھی دیکھیں بہت سارے لوگوں کا تو یہ خیال ہے کہ وہ سول وار بھی بگ پاورز کی ظاہر انوالومنٹ ہے. سیریا چونکہ اسرائیل کا نیبرنگ کنٹری ہے, اس حوالے سے سارے کنسرنز امریکہ کے بھی ہیں, اسرائیل کے بھی ہیں, اور سملرلی پھر سیرین رجیم, مطلب میں اس کے بیک گراؤنڈ تھوڑی سی بات کر رہی ہوں, سیرین رجیم چینج کرنے کی جو فلاسفی ہے وہ ایکچولی حزب اللہ سیریا اور یہ ایران کے ایکسس کو توڑنے والی بات ہے. اینی ہو, اس کے اوپر جو ریسنٹ ڈیولپمنٹ کے حوالے سے آپ بات کریں, دیکھیں ایک تو داعش کے متعلق, آئی ایس آئی ایس کے متعلق امریکہ اور رشیا دونوں چاہتے ہیں اس کو ختم کرنا, کیونکہ یہ بہت ایکسٹریم فنڈامنٹلسٹ اور ہارڈ لائنرس ہیں اور ایکسٹریم وائلنس میں انوالو ہیں, ایکسٹریم وائلنٹ ایکٹیویٹیز ہیں. خواتین کے حوالے سے ان کے مطلب ریپس کے وکٹمز بڑے سامنے آئے ہیں, جس طرح سے شیعہ خواتین اور عیسائی خواتین کے, اسی طرح سے یہ پھر
40 سیکنڈ
پروسٹیوشن کے کاروبار میں. میں کہنے کا مطلب یہ ہے کہ اس وقت امریکہ اور رشیا جو ہے ان کا ایک کنسنسس تو ہے کہ اس کو ختم کرنا ہے, لیکن دونوں کا طریقہ کار ڈفرینٹ ہے. مطلب رشیا جو ہے اگر آپ دیکھیں تو بشار اسد بھی اس کو سپورٹ کرتے ہوئے ان کے خلاف لڑ رہا ہے, امریکہ کو اگر آپ دیکھیں تو امریکہ کردوں کے حوالے سے کردوں کے ساتھ سپورٹ کرتے ہوئے ان کے خلاف لڑ رہا ہے. تو یہاں پہ ظاہر ہے ایک کلیش آف انٹرسٹ آئی ایس آئی ایس کے حوالے سے لڑنے کے حوالے سے موجود ہے, اور थोड़ा एक कंफ्यूजिंग सिचुएशन अमेरिका के हवाले से ज्यादा नजर आती है कि वो उनके साथ लड़ रहे हैं, तो लेकिन बीच में उन्होंने कई दफा उनके अटैक जो है वो सीरियन आर्मी के ऊपर भी हुए हैं। तो ये एक कॉम्प्लेक्स सीन है, लेकिन बहरहाल ये जरूर नजर आ रहा है क्या
बहरहाल इसको ये होगा कि एक ट्रांसपेरेंट मैकेनिज्म इवॉल्व करना होगा अगर किसी भी नौयत पे जॉइंट एक्सरसाइजेस की जाने बगैर बढ़ना है। तो बेहद शुक्रिया आपका प्रोफेसर फैजाना अरशद, आपने हमारे लिए वक्त निकाला, और प्रोफेसर फैजाना का आपके भी हम मशहूर हैं कि आप हमारे साथ रहे। आज का प्रोग्राम जहां रंग हम अपने सामीन के लिए यहाँ पे ख़त्म करते हैं। इसके लिए प्रोड्यूसर थी गुलरुख, असद हसन को इजाज़त दीजिए, अल्लाह हाफिज़।
पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के वाकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी।